इब्ने उमर से एक रिवायत है, बड़ी खूबसूरत हदीस है, ये भी पढ़ के सुना देती हूँ। अल्लाह ताला मोमिन बंदे को अपने करीब बुलाएगा, तसव्वुर में लाइए ज़रा, खुद को ही ले आए, और इसको अपनी हिमायत और इनायत में लेकर इसकी पर्दापोशी फरमाएगा, यानी दूसरों से उसके गुनाहों को छुपाएगा। इस मौके पर बंदे को मुखातिब करके सीगे राज में ये बात कहेगा, क्या तुझको फलां गुनाह याद है, क्या तेरे गोशे दिमाग में ये गुनाह महफूज है या नहीं। तो बंदा इतराफ़ करेगा और कहेगा, जी हाँ बजा और दुरुस्त है। यहाँ तक कि बंदा जब अपने गुनाहों का इकरार कर लेगा और इसको अपने बारे में यकीन हो जाएगा कि अब वो हलाक और बर्बाद हो गया, क्योंकि अब कौन छोड़ेगा, इतने जुर्म आपके ऊपर साबित हो रहे हैं, तो इसके बाद फिर क्या होगा। लेकिन इसके बाद क्या होगा, अल्लाह सुबहान तआला अपने बंदे से मुखातिब होगा, मैंने दुनिया में तेरे इन गुनाहों की पर्दापोशी की है और आज महज तेरी खातिर इन्हें माफ़ करता हूँ। ये जुमला आप नोट करें, तेरी खातिर। बंदा सारी ज़िंदगी अल्लाह को कहता है, अल्लाह तेरी खातिर, फॉर द सेक ऑफ अल्लाह, फॉर अल्लाह सेक, और वह अल्लाह बंदे को कह रहे, नहीं तेरी खातिर। ये ताल्लुक़ है ना, ये बंदे की उम्मीद का ताल्लुक, आज अल्लाह उसको वेरीफाई करे, मैं आज तेरी खातिर ये काम करूँगा, क्या इन्हें माफ़ किए देता हूँ, और उसे इसकी नेकियों का अमालनामा पकड़ा दिया जाएगा। जहाँ तक के काफिर और मुनाफिक का मामला है, तो इस दिन इनके बारे में गवाही देने वाले गवाह यही कहेंगे कि ये वो लोग हैं जिन्होंने अपने परवरदिगार पर झूठ बांधा था। तो कान खोल कर सुन लो कि जालिमों पर अल्लाह की लानत है। कितनी प्यारी हदीस है, क्यामत के दिन की सब झलकियाँ आज दुनिया में। तो फिर क्या करें, आज तौबा लें, टेक अ यू टर्न, टेक द एग्जिट वेयर एवर पॉसिबल। आपका नेविगेटर सिस्टम यही बोलता है ना, जहाँ मिस करते हैं कोई एग्जिट या कोई गलत साइड ली, फौरन वो आपको रीफिगर आउट करके दिखाती है। तो रीफिगर करने वाली चीज़ कुरान है। गुनाहों से निकल के अब आप वापस रास्ता ढूंढ रहे हैं, आप अपनी मर्जी से नहीं जाएंगे, बल्कि इस किताब व सुन्नत के साथ जुड़ेंगे, इल्म लेंगे, अल्लाह देगा। और गुनाहगार लोग जब कुरान पढ़ते हैं, यानी फिर मैं जुमला शोर से बोलूँगी, गुनाहों वाली ज़िंदगी गुजार के तौबा करके जब बंदा कुरान पढ़ता है, ये बेहतरीन दिल है जिस पे कुरान की आयतें पढ़ती हैं। अगर कोई मुझे चॉइस दे ना कि आप किन को पढ़ाना चाहती हैं, होते हैं ना चॉइसेस, ये ग्रुप है, ये माशाल्लाह उलमा फजला और इनके ख़ानदान में नेकी और दीनदारी थी, या ये बहुत पढ़े लिखे लोग हैं, ये बहुत ग्रैपी हैं और बहुत लेंगे, और दूसरी तरफ बिल्कुल बिगिनर्स हैं और वो बेचारों ने कभी नहीं सुना। तो अल्लाह की कसम वो एक हों या 100, मैं उनको लूँगी, क्योंकि मेरा मुशाहदा है जो पहले पढ़े होते हैं वो टस से मस नहीं होते, वो तकाबुल के लिए सुनते हैं आपकी बातें, वो क्या कहता है, ये क्या कहता है, दिस एंड दैट। कल मुझे एक सिस्टर मिली, कहती मैं सबका सुनती, कल वो पहली दफ़ा किसी दर्स में आई हुई थी, तो कहती मैं नाम ले रही थी डॉक्टर इसरार साहब का, डॉक्टर फरहत खाशमी का और भी दो तीन लोगों का, कहती मैं उन सबको सुनती हूँ। मैं भला क्यों सुनती हूँ, मैं तकाबुल करती हूँ कि कौन क्या कहता है। अच्छा जी, फिर उसका नतीजा आप क्या निकालती हैं, जो मन चाहता है। और खुद उन्होंने बोला, एक नाम उन्होंने ऐसा भी लिया मैं काम के रह गई, वो मैं यहाँ नहीं लूँगी, ये अच्छे नाम थे मैंने ले दिए। खैर किस्सा मुख्तसर, वो कहती कि मैं उनका भी सुनती हूँ, उनका भी उनका, तो फिर मैं क्या करती हूँ, कुछ चीज़ों में कंट्राडिक्शन होता है सबकी बातों में, फिर मैं अपने मन से पूछती हूँ तुम्हें किसकी बात आसान लग रही है, तो मैं उसमें उसकी बात लेती हूँ। आप ज़रा सोचिए ये क्या हो गया, आप अपने नफ्स के मुताबिक ले रहे हैं ना दीन को। मैंने उन्हें कहा कि आप ऐसा कीजिए कि कोई एक चूज़ कर लें अभी तक जिसकी बात आपको बहुत समझ आई, तो उससे पूरे कुरान को समझ लें। कहती नहीं मैं टॉपिक चूज़ करती हूँ, मिसाल है आज मैं सुबह उठी हूँ ना, तो मैं आज एक टॉपिक लेती हूँ, मिसाल है कि कोई भी ले लीजिए, तौबा का ले लें या गुनाह का या सूद का ले लें, फिर मैं उसको भी सुनती हूँ दोपहर में, उसको भी, बहुत सुनने वाली सिस्टर थी, सबको सुनती, और एंड पे मैं कहती हूँ जिसकी बात सबसे आसान मुझे ठीक लग रही है मैं वो मान लूँ। तो आप तो एग्जामिनर बन के पेपर चेक कर रहे हैं लोगों के, लोग बेचारे स्टूडेंट्स के पेपर चेक करते हैं, आप तो उलमा के पेपर चेक कर रहे हैं, तो आपने नंबर किसको दे दिए, जो फेल हो रहा है उसको आप कहते हैं ये ठीक स्टूडेंट है, बात समझ रहे हैं आप। यानी ये कच्चा पक्का इल्म है, ये आज उम्मत का मसला। हम पढ़ रहे हैं तफसीर हमारे घर में, मैंने कहा तफसीर पढ़ी नहीं जाती लोगों, ये कुरान पढ़ने वाली चीज़ नहीं, ये सुनने वाली चीज़ है, किसी को उस्ताद बनाए फिर ताकि गलती खाएं तो चोट पड़े तो पता लग जाए। तो बहरहाल आज ये चीज़ें बहुत आम आपको दिखेंगी इर्द गिर्द, तो अल्लाह ताला से हम दुआ करेंगे कि वो हमें इस चीज़ पर ले आए। सारी बात का खुलासा, ख़त्म हो गया ये टॉपिक, लेकिन आपके दिल के लिए उम्मीद की क्या हैसियत है, जैसे आप हर चीज़ को सोचते हैं ना कि उसकी कोई अहमियत है, तो आपके मेरे दिल के ऊपर उम्मीद क्या करती है। आप कह लें कि जो दवा जिस्म के लिए ज़रूरी है ना, हमारे दिल पर उम्मीद वही काम करती है। یعنی امید و بیم کی کیفیت قلوب کے لیے نسخہ کیمیا. نسخہ کیمیا سمجھتے ہیں نا؟ اتر کر صحرا سے سوئے حرم آیا, اور آگے پتہ نہیں کیا, لیکن اس میں لفظ نسخہ کیمیا آتا ہے. یہ حقیقت ہے کہ دلوں میں امید ہوتی ہے نا تو دل زندہ رہتا ہے. آپ کہہ لیں اس کا اپوزٹ کیا ہے, ڈپریشن. لوگوں کو امید دلائیے, آج گلٹ میں پھنسے ہوئے لوگوں کو امید دیں. وہ شخص جو مایوسیوں اور نا امیدیوں میں پھنس گئے, یہاں تک کہ اس نے عبادت بھی چھوڑ دی, ایسے لوگ ہیں, آپ کو بھی ملتے ہوں گے. ایک سسٹر تھی, اس نے کہا میں بہت پکی نمازی تھی, پھر اچانک بچے کی ڈیتھ ہو گئی. کہتی اس کے بعد میرا نماز پڑھنے کو دل ہی نہیں کرتا, اللہ نے میرے سے ایسا کیوں کیا. ایک ہے وہ کہتی ہے جی میں یہ تھی وہ تھی وہ تھی, پھر اس کے بعد ایسے ہوا حالات بدلے تو میرا اب دل ہی اٹھ گیا کہ کوئی فائدہ نہیں ہوتا نمازیں پڑھنے سے. بھئی آپ نے نمازوں کو اگر کوئی کرنسی بنا کے دنیا کے کام لینے ہیں پھر تو واقعی چھوڑ دیجیے. تو نماز تو آپ کا ایک فرض ہے جو آپ نے ادا کرنا ہے. تو لہٰذا ایسے لوگ پہلی قسم کے ہوتے ہیں جو نا امید ہو کے عبادت تک چھوڑ چکے ہیں. دوسرا وہ شخص ہوتا ہے کہ جس پر خوف کی وحشت ناکی ایسی چھا جائے کہ جس کی بنیاد پر وہ اپنے گھر والوں کے لیے اب نقصان دہ ہو گیا. شریعت نے خوف کی جو حدود مقرر کی ہیں اس سے بھی بڑھ گیا. دیکھیں یہ اپوزٹ ہے اس سے. کچھ لوگ اتنے خوف زدہ ہو جاتے ہیں, وہ کہتے ہیں ہماری نماز اس قابل ہی نہیں کہ اللہ قبول کرے. وضو کرتے ہیں نا, کرتے ہی جاتے ہیں کرتے ہی جاتے ہیں. کیوں؟ کہ وضو ٹھیک نہیں ہوا. ایسی ایک سسٹم ملی, پھوٹ پھوٹ کے رو رہی تھی, کسی ملک کی بات ہے, کہتی مجھے کیا غم ہے, مجھے لگتا میں طہارت سے نہیں ہوں, ایک غسل کرتی ہوں. کہتی ہر دن رات میں اللہ معاف کرے وہ کتنے غسل لیتے ہیں, اور وہی غسل جو طہارت کے ہوتے ہیں. کہتی مجھے ہر وقت یہ فیل ہوتا ہے, میری یہ فیلنگز ہیں. اور ہاتھ انہوں نے دکھائے تو پورے جیسے سردیوں میں پاکستان میں لوگ کپڑے دھوتے ہیں نا تو ہاتھ خشک ہو جاتے ہیں اور اس میں ایسے کٹس پڑتے ہیں, پورے ہاتھ ان کے ایسے تھے جیسے زخمی ہیں. کہتی صرف ہاتھ دھو دھو کے. کھانا پکانے جاتی ہوں, کھانا پکاؤں بچوں کے لیے, تو کہتی نہیں ہاتھ گندے ہیں, پھر ہاتھ دھوتی ہوں, پھر صابن لگا, آدھا آدھا گھنٹہ ہاتھ دھوتی رہتی ہوں. بچے تنگ, میاں تنگ, وہ خود اب بیزار ہیں, رات پوری اٹھ اٹھ کے غسل لیتی رہتی ہیں. ظلم ہے. اب یہ بھی ایک کثرت ہے کہ میں اتنا گندا ہوں کہ گھر والوں کے لیے ایک انسان پریشان ہو جائے, اور وہ ایک بیماری کی کیفیت ہے. تو پہلا شخص جو ہے مایوس ہو کے عبادت چھوڑ رہا ہے, دوسرا کچھ زیادہ ہی پاک ہونا چاہتا ہے اور زیادہ ہی اپنے اوپر لے لیتا ہے کہ ساتھ رہنے والے بھی نہیں ہیں. تو جو پہلی قسم کے لوگ ہیں, مغرور قسم کے نافرمان جو عبادت الہی سے بھی منہ پھیر گئے اور اپنی خواہشوں کو پورا کر کے اللہ کی رحمت کی امید لگاتے ہیں, ان کے حق میں امید بالکل نہ دلائیں. ایسے لوگوں کو کبھی نہ دلائیں, کیونکہ اگر اس کو بطور دوا یا علاج کے طور پر امید دی تو وہ اور گمراہیوں میں دور پھنسے گا. یعنی آپ یہ کہہ لیجئے کہ حکیم بیمار کا مزاج دیکھ کر دوا دیتا ہے نا, تو کس کو امید کی گولی دینی ہے اور کس کو خوف کی گولی دینی ہے اس کو چیک کر لیں. بس یہی بات ہے اس پورے سبق میں, یہ بات پیچھے ہو چکی ہے الحمدللہ, لیکن درس دیتے ہوئے یاد رکھیے کبھی بھی بے تکی نہ ہنکے. آپ کہتے ہیں نوٹس میں لکھے ہوتے ہیں درس, بھئی آپ نوٹس تیار کر کے گئے, پتہ چلا وہاں تو دوسرے مزاج کے لوگ آ گئے, آپ وہی رٹا رٹایا درس دے کر آئے, بعد میں کہیں جھگڑے شروع ہو گئے, کہیں لڑائی اور کہیں اثر ہی نہ ہوا. ہمیشہ لوگوں کو دیکھ کر بات کریں, اور اللہ تعالیٰ ہمیں حکمت دے دے کہ کس وقت کس گولی کی ضرورت ہے. حضرت علی کا ایک قول ہے, کہتے ہیں حقیقی عالم تو وہ ہے جو بندوں کو اللہ کی رحمت سے مایوسی کا شکار نہ بنائے, اور نہ ہی بندوں کو گناہ اختیار کرنے کی کھلی چھوٹ دے دے, نہ ان کو اللہ کی طرف سے عذاب سے سلامتی اور حفاظت کی ضمانت دے, اور نہ ہی قرآن کریم کو کسی اور کتاب کی وجہ سے نظر انداز کرنے کی کوشش کرے. ہائی لائٹ کریں گے ان چار باتوں کو ہم سب کے لیے. جب کوئی آپ سے مشورہ مانگے تو ان چاروں باتوں پہ عمل کیجئے گا, انشاءاللہ آپ دیکھیں گے کہ کبھی ہم لوگوں کو غلط مشورے نہیں دیں گے. حضرت سفیان بن عیینہ کہتے ہیں کہ جو شخص لوگوں کو اللہ کی رحمت سے مایوس کرنے کے لیے کمر کس لے یا خود نا امیدی کی طرف گامزن ہونے کی کوشش کرے تو وہ غلطی پر ہے. زید بن اسلم کہتے ہیں پچھلی امتوں میں ایک شخص ایسا گزرا جو عبادت میں بڑی کوشش کرتا تھا, بلکہ اس نے اپنے نفس پہ تشدد بھی کیا. کچھ لوگ ہوتے ہیں نا تشدد کر کے عبادت کرتے ہیں, اور لوگوں کو اللہ کی رحمت سے نا امیدی کا شکار بناتا تھا اور لوگوں کو اللہ کی رحمت سے نا امید کرتا تھا. اتفاق سے اس کی موت ہو گئی تو اس نے رب کریم کی بارگاہ میں عرض کیا میرے لیے بطور جزا تیرے پاس کیا ہے. وہ یہ امید لگا کے آیا تھا نا کہ میں نیک باؤں تو میرے لیے تیرے پاس کیا جزا ہے. اللہ تعالیٰ نے اس شخص کو جواب دیا جہنم. بندے نے عرض کیا میری عبادت اور ریاضت کا کیا ہوا. तो जवाबन इसे कहा जाएगा, तू लोगों को मेरी रहमत से मायूसी का शिकार बनाया करता था और आज मैं तुझको अपनी रहमत से मायूसी और नाउमीदी का शिकार बना रहा हूँ। टिट फॉर टैट, जो तूने किया मैं वही करूँगा। तो आप में क्या करें, अपने लिए खौफजदा रहें, दूसरों को पुरउम्मीद रखें। जहाँ जिस चीज़ की ज़रूरत है उसी को लेंगे तो इंशाल्लाह फ़ायदा भी होगा। और कुछ मुतफरिक मसाइल हैं, ये इन पे आप पढ़ लीजिएगा, जिसमें उन्होंने बात यही रखी है कि मोमिन जब भी कोई अमल करता है ना तो अल्लाह से अजर के लिए करता है, अल्लाह उसको कबूल करे, अजर दे दे। बास लोग ऐसे होते हैं जो अपनी उम्मीद को सिर्फ इस अमल से वाबस्ता रखते हैं जिसे वो अब कर रहे हैं, और जब वो अमल पूरा हो जाता है तो अल्लाह से भूलते हैं। समझिएगा इस बात को, अल्लाह से उम्मीदें क्या होती हैं, कुछ होती हैं टाइम बाउंड, कुछ होती हैं हालात बाउंड। मसलन कोई मुश्किल आ गई घर में, खूब तस्बीहां निकली, सपारे सपारे खोले, दोस्तों को भी बुलाया, फिर कुरान खानी करवाई, मिलाद कराया, खुद 1.25 लाख शुरू कर लिया, जिस दिन वो काम हुआ कहते हैं उसी दिन ख़त्म। यानी ये वो लोग हैं जो वक्ती तौर पे उम्मीदें लगाते हैं, किसी मुश्किल में फंसे, बकरा छतरा दिया, ख़त्म, उसके बाद ताल्लुक़ ख़त्म है। तो ये मोमिन की शान के ख़िलाफ़ है, क्योंकि इंसान हर वक्त अल्लाह से ताल्लुक़ रखे, ना कि वक्ती तौर पे। इमाम इब्ने तैमिया कहते हैं, उम्मीद और रजा और खौफ और खशियत का ताल्लुक माजी और हाल दोनों से होता है। ये भी बड़ा प्यारा जुमला है, माजी से भी है और हाल से भी है, क्योंकि इसके मतलूब शुदा अंजाम कार का ताल्लुक आइंदा से होना है, चाहे वो खुश आइंदा हो या ना आए। यानी कह लीजिए कि उम्मीद का ताल्लुक माजी से भी है, हाल से भी है और मुस्तकबिल से भी है। इसलिए बंदा उम्मीद करता है कि अल्लाह ताला इसके अमल को कबूल कर ले और इस पर इसको अजर से नवाजे, तो मुस्तकबिल में इस पर रहम का मामला फरमाए। इसी के साथ बंदे को ये खौफ भी रहता है कि हो सकता है कि इसका अमल कबूल ना हो और इसको अजर से महरूम कर दिया जाए, तो गोया कि इसी कशमकश में एक ईमान वाला इस दुनिया से ज़िंदगी गुजार के चला जाता है। बात वाज़े, माजी हाल और मुस्तकबिल तीनों के साथ है। आखिरी टॉपिक है, ये तो सारी बातें हमारी अल्लाह के साथ जो ताल्लुक़ की थी ये जन्नत की थी, तो क्या दुनियावी मामले में भी हम अल्लाह से उम्मीदें लगाएं? बिल्कुल लगाएंगे। इसमें पहली मिसाल हज़रत याकूब अलैहिस्सलाम की है, एक बेटा खोया फिर दूसरा खोया, तो दूसरे बेटों को क्या कहा, सूरह यूसुफ आयत 87, या बनी सहबू, ए बेटो जाओ, फतहस्ससु मिन यूसुफ, यूसुफ को ढूंढो। हालांकि उस वक़्त किसको खोया था, बिन्यामीन को, यूसुफ तो पुराने हो गए लेकिन दिल में यूसुफ ही बैठे हुए थे। बेटों ने निकालना चाहा, वो फिर भी ना निकले। वाकी ही हाँ, उसके भाई को भी कर दो, वला तयसु मिन रहिल्ला, ये जुमला हाईलाइट कर लें, और ना मायूस हो जो अल्लाह की रहमत से, क्योंकि इन्नहु ला ययसु मिन रहिल्लाहि इल्लल कौमुल काफिरून, कि अल्लाह की रहमत से नाफरमान लोग ही होते हैं। तो क्या पता चला कि अल्लाह से ही उम्मीदें लगाएं, औलाद नहीं है अल्लाह से उम्मीदें लगाएं, शादी ब्याह नहीं हुई अल्लाह से, बच्चों की सुरखरुबी, बच्चों की अच्छी तरबियत करनी है अल्लाह से, बीमारियां तो अल्लाह से, हत्ता के जूती का तस्मा भी टूट जाए तो अल्लाह से उम्मीद लगाएं कि वो मुझे इससे बेहतर दे देगा। इसी तरह से इमाम तबरी इस अमल पर कि हज़रत याकूब ने अपने बेटों को नाउमीद होने से बचाया, कहते हैं कि हज़रत याकूब को जब अपने बेटों के बारे में उम्मीद पैदा हुई तो उन्होंने अपने बेटों से फरमाया, मेरे बेटो ठीक उसी जगह दोबारा वापस जाओ जहां तुम लोग गए थे और जहां तुमने अपने भाइयों को छोड़ा है, और इस बात से नाउमीद ना होना कि यूसुफ और उसके भाई की जुदाई की वजह से हम लोग जिस गम से दोचार हैं, अल्लाह इससे इजाले की सूरत निकाल दे और अपनी तरफ से गैबी मदद भेजकर हमारे ऊपर से गम व अंदोह के बादल टाल दे। यानी मुश्किल से मुश्किल हालात में भी ईमान वाला पुरउम्मीद होता है, और इन दोनों गुमशुदा भाइयों के दीदार से हमारी आंखें ठंडी करे, क्योंकि अल्लाह की रहमत से काफिर लोग मायूस होते हैं और बिलाशुबा अल्लाह की रहमत और इसकी मदद से नाउमीदी और इसकी ज़ात से आस तोड़ने का काम तो काफिरों का है, मोमिन का नहीं। यानी उन्होंने इसको मज़ीद खोल के बयान कर दिया, तो अल्लाह से ज़रूर उम्मीदें रखें। इसीलिए तो बंदों से उम्मीदें लगाना शिर्क खफ़ी है, अल्लाह से उम्मीदें लगाएंगे तो तौहीद पे हैं, बंदों से उम्मीदें लगाएंगे तो शिर्क है। और मैं आपको सच बोलूं, जो मुझे समझ आया, आज उम्मत मुस्लिमा का सबसे बड़ा शिर्क यही है। वो लोग जो पत्थर को नहीं पूजते, मूर्ति को नहीं पूजते, कब्रों पे नहीं जाते, चढ़ावे नहीं चढ़ाते, उनको भी उम्मीदें औलादों से हैं कि ये हमें कमाकर खिलाएंगे, उनको भी उम्मीदें शौहरों से हैं, उनको रिश्तेदारों से उम्मीदें हैं। تو ایسا تعلق جوڑ لینا دوسرے سے جو اللہ سے ہونا چاہیے یہ چیز درست نہیں ہے. اور امید اتنی خوبصورت چیز ہے کہ زندگی بھر تو زندگی ہے, مرنے کے بعد بھی انسان اللہ سے امیدیں رکھتا ہے. آپ امیجن کر سکتے ہیں اس کو, کیسے مرنے کے بعد کیسے امید رکھیں گے؟ تو حدیث میں آتا ہے کہ جب قبر میں ایک انسان کو ڈال دیا جاتا ہے تو اس وقت اس کے ساتھ کیا ہوتا ہے, حدیث سن لیجئے, مسند احمد کی ہے. بندہ قبر میں اللہ تعالیٰ کی ذات سے لو لگاتا ہے اور ذات باری تعالیٰ کو پکار رکھتا ہے اور کہتا ہے میرے رب قیامت قائم کر دے تاکہ میں اپنے اہل و عیال اور اپنے جنت میں مہیا مال و دولت سے مل کر سکون حاصل کروں, کیونکہ نیک بندوں کے لیے جنت کی کھڑکی کھول دی جاتی ہے جس سے جنت کے خوشبو بھرے ہوا کے جھونکے اس کے لیے آنے لگتے ہیں اور نعیم جنت کی بادیں بہاراں چھن چھن کر آنے لگتی ہے جو اس کے مشام جان کو معطر کرنا شروع کرتی ہے. اس موقع پر بندے کو مخاطب کر کے بارگاہ الہی سے آواز آتی ہے, جاؤ نئی نویلی دلہن کی طرح سو جاؤ. پھر اس کو اس نیند سے اس کے اہل و عیال میں سے محبوب ترین شخصیت ہی اٹھائے گی. تو قبر میں یہ معاملہ ہو رہا ہے تو اس کا تک کہ کیا امید ہے اللہ سے کہ وہ قیامت لے آئے تاکہ میں وہ جنت جو دیکھ چکا ہوں وہ لے لوں. کفار کو اس وقت کس طرح کی امیدیں اللہ سے ہوتی ہیں, وہ اپنی قبروں میں خوف زدہ بھی ہوتے ہیں اور ڈرے ہوتے ہیں. آپ کہہ لیجئے کہ مومن قبر میں اللہ سے پر امید ہے تو کافر قبر میں اللہ تعالیٰ سے پر خوف ہے. ہونا کیا چاہیے تھا دنیا میں, یہ خوف دنیا میں رکھتا تو آج فائدہ ہوتا. اس کی مثال سورت مومن آیت 46 النار یعرضون علیہا غدوا وعشیا, آل فرعون کا ذکر ہے. وہ آگ ہے جس پر پیش کیے جائیں گے جس دن قیامت ہوگی اس دن تک, اور آل فرعون کو سخت ترین عذاب میں داخل کر دو. تو موت کے بعد بھی اللہ کے ساتھ معاملات بندے کے رہتے ہیں. نیکوں میں ہے تو اپنی مزدوری لینا چاہتا ہے, بدوں میں ہے تو اب اس کو سزا بھگتنی ہے. تو اللہ کے سوا دوسروں سے امیدیں لگانا شرک اکبر ہے, اس کو توڑ کے جائیے گا. آج جہاں رشتہ داریاں بگڑتی ہیں نا, آپ کو اپنے بھائی سے گلا ہوا, آپ آج جا کے بیٹھیے اور لکھیے فلاں بھائی سے کیوں ناراض ہوں, فلاں خالہ اچھی ان سے کیوں دل کھٹا ہے, اور ہسبینڈ آج کیوں مجھے اچھے نہیں لگے, اور ماسی سے آج کیوں ناراض ہوں. چھوٹی بڑی ساری چیزیں لکھیں, آپ دیکھیں گے ایک جواب ضرور ہوگا اکٹھا سب کا, وہ آپ کی امیدوں پہ پورے نہیں اترے. سارے رشتوں, سارے انسانی معاملات میں تعلقات کے بگاڑ کی کامن ریزن کہ ہم ان پہ امیدیں لگاتے ہیں, وہ امیدیں نہیں پوری کرتے. آپ نے کبھی سوچا کہ رشتہ داروں سے کیوں ہمارے دل کھٹے ہوتے ہیں, غیروں سے کیوں نہیں ہوتے؟ آپ یہاں سے پاکستان گئیں, آپ کے بھائی بھی ہیں ماشاءاللہ, وہ پوری کوشش بھی کر لیں گے آپ کے لیے, آپ کو کھلائیں پلائیں, گاڑی بھیجیں, یہ کریں وہ کریں, اینڈ پہ ان سے یا بھابھی سے دل میں چار شکوے لے کے آئیں گے. ادھر ہی چار گھر چھوڑ کے ایک نیبر میں آپ کی دوست ہیں, آپ ان کو ملتی ہیں, آپ کے دل میں کوئی گلا نہیں. فرق کس بات کا؟ جی آپ بتائیے. آپ یہاں گئے تھے نا تو آپ نے صرف اتنی نہیں امید لگائی تھی کہ بھائی گاڑی دے کر بھیجیں گے اور اس کے بعد جہاں ضرورت ہوگی لے جائیں گے, آپ نے سوچا نہیں وہ ایک گاڑی ہی مجھے دے دیں گے, وہ میرے ساتھ ہی کر دیں گے. وہ بیچارے دن میں چار دفعہ آپ کو کچھ بات مان لے, ایک دن اپنے کام پہ نام مانی کا میری خوشی نہیں کی, میرے بچوں کو کہیں لے کے ہی نہیں گئے, وہ انہوں نے ہر منار تو دکھایا ہی نہیں, اور انہوں نے ان کو وہ سیریں تو کرائی نہیں, بھابھی نے روز گھر میں بٹھا دیا, کچھ نہیں کی. امیدیں, امید ایک دفعہ امیدیں توڑ کے دیکھیں. مجھے ایسے لگ رہا ہے اس وقت یہ ٹاپک کے اینڈ پہ کہ سب اوپر سے تار کاٹ دیے, فین فری, ریلیکسڈ. آپ یہاں بیٹھے بیٹھے خود کہیں اپنے آپ کو, میں اپنے ہر رشتے دار سے لگی بھی ہر امید توڑتی ہوں. دیکھنا یہ ہوگا نا, تو میرے گھر کھانا بھیجیں گی. اب وہ کھانا بیچاری نہ بھیجیں, وہ ہو سکتا ہے کہ چائے پوچھ لیں, تو آپ کہتے ہیں دیکھا ہم تو کھانے کا سوچ کے گئے تو یہ چائے لے کے آ گئی, امید ٹوٹی. آپ سب نے آج کیا امید لگائی ہوئی ہے میرڈ لوگوں نے اپنے ہسبینڈ سے؟ ہے کسی کی کو امید ہسبینڈ سے؟ جی چلے آج کہاں ہوگی, عید پہ کوئی لگائی بھی تھی. اب وہ غریب کچھ بھی کر لیں, اب وہ تھوڑی سی نیچے کمی گئی, آپ کہتے دیکھا ہوا ہی نہیں ایسا. سمجھ آئیے بات کی؟ وہ ایک ہسبینڈ تھا نا, تو اپنی وائف کو کہتا ہے کہ دیکھو فلاں ہی کسی کا اور کا نام لیا, کپل تھا, اب نام لیتے ہوئے اچھا نہیں لگتا لیکن کوئی بھی ہوگا, تو وہ کتنا خوش قسمت ہے. اب مثال کے لیے آپ کو نام دے دیتی ہوں کہ احمد ہے, تو اس کی بیوی جو ہے وہ زکیہ, کچھ بھی نام لے لے بغیر سوچے بولا میں نے. کہتا دیکھو وہ अहमद भाई कितने खुशकिस्मत हैं। वो घर आते हैं, उनकी बीवी उनके हाथ से उनका बैग लेती है, उनके जूते रखती है, फिर उनके हाथ धुलवाती है, फिर उनको पास बैठ के बड़े आराम से खाना खिलाती है, फिर उनको दबाती है, कुछ भी करती है। एक तुम हो तो कहना है कि मैं तैयार हूँ, आप अहमद भाई से पूछ लें। यानी हम अपने करतूत नहीं देखते ना। तो याद रखिए कि उम्मीदें तोड़ें, बहुत बातें करने में इसमें तो इतना कुछ है। यकीन करें रिश्ते टूटते ही सिर्फ इसलिए कि हमारी शौहरों से बहुत लंबी उम्मीदें होती हैं। आप शादी करें ना जब, या आपकी शादी हो, आप अपनी बेटी की करें, आप कहें ये कुछ नहीं करेगा मर्द, ना कमाएगा ना खिलाएगा, घर में बिल्ली भी घुस गई तो बीवी से कहेगा मारो, चूहा भी आ गया तो खुद पीछे हो जाएगा, बीवी करेगी। जब आप ऐसी उम्मीद रखेंगे ना तो आपकी बेटी खुश रहेगी, क्योंकि इतना कोई बुरा नहीं होगा। और आप ये सोचते हैं कि आज वो इधर ले जाएगा, आज उधर जाएगा, ये करेगा, रोज ये करेगा, माँ के घर ले जाएगा, अब वो बेचारा सोने का भी बन गया ना तो आपको नहीं पसंद आएगा। हर रिश्ते की असल डोरी है, और ये मुकाम तौहीद का है। जब मैं तौहीद की किस्में पढ़ाती हूँ तो मुझे लगता है सारा दीन ही तौहीद में। आज हम ये पढ़ रहे हैं इस्लाहुल कुलूब, लग रहा है सारा ये है। कल अस्माउल हुस्ना पढ़ेंगे, लगता है सारा दीन ही अस्माउल हुस्ना है। कुरान की तफसीर पढ़ते हैं, लगता है सब कुछ उसमें, लेकिन सब में कॉमन चीज़ एक ही है कि अल्लाह से लो लगा लो। और मुझे लगता है ये सब तौहीद के समर आता है। आप अपनी देवरानियों से नाराज़ हैं, जिठानियों से, सास से, मुर्दा सास को तो बख्श ही दीजिए बेचारी को। लोग कहते हैं मेरी सास, अल्लाह माफ़ करे उनको, बड़ी जालिम थी, जुबान की बड़ी तेज़ थी, बस अल्लाह उनको माफ़ करे। यानी मैंने तो नहीं करना, अल्लाह करता चाहे तो कर दे, अल्लाह को इजाज़त है। छोड़ दीजिए, काट दीजिए, फिर आप देखिए कितनी ज़िंदगी खूबसूरत होती है। जब हम लोगों से उम्मीदें लगाते हैं, किसी इंसान में इतनी भी ताकत नहीं है, इतना सा उसका इख्तियार नहीं है। कुरान में आता है फतीला, भुंगे बराबर भी कोई बंदा आपकी उम्मीदों पे पूरा नहीं हो सकता, जब तक ला हौला वला कुव्वत इल्ला बिल्ला, जब तक अल्लाह ना चाहे, वमा तौफीक इल्ला बिल्ला। तो ये आपके बच्चे अगर आपकी खिदमत कर रहे हैं, आपके शोहर आपकी टेक केयर कर रहे हैं ना, तो पीछे अल्लाह उनके दिलों में डाल रहा है, तो आ रहा है। तो ये इसमें इन्होंने एक जो आखिरी चीज़ आ गई बस, यानी ये टॉपिक इधर पूरा हो गया अल्हम्दुलिल्लाह। सवाल है चंद आप लोगों में से किसी के, खौफ और उम्मीद का टॉपिक। ये कहते हैं कि हमने कल ये सीखा कि खौफ और उम्मीद के दरमियान रहना है। मेरा सवाल क्या है कि ये दो हथियार भी हैं जो शैतान हमारे खिलाफ इस्तेमाल करता है, तो इसलिए मेरा सवाल यह है कि हमें कैसे पता चलेगा कि कौन सी मेरी थॉट्स हैं और कौन सी शैतान की विस्पर्स हैं। अक्सर औज़ुबिल्लाह पढ़ने से फ़ायदा होता है, लेकिन हर बार नहीं होता। सवाल समझे आप लोग? आप में से कौन जवाब देना चाहेगा इनको, इसका? मेरी बजाय अगर आपको ये सवाल मिलता तो आप क्या करते? देखिए इनका सवाल गौर से पढ़ें आप, जिनका भी सवाल है कि हम खौफ और उम्मीद के बीच में रहें। इतनी बात हो गई, ये दो हथियार हैं जो शैतान हमारे खिलाफ डालता है। कैसे? या हमें बेखौफ कर देता है या नाउम्मीद कर देता है। ठीक है, कैसे पता चले कि ये मेरी सोच है या शैतान की और विस्पर है? तो इसका बहुत सिंपल जवाब है कि हर इंसान पर दो शैतान है, एक बाहर का शैतान और एक उसके अंदर के नफ्स का शैतान है। आपका अंदर अगर अल्लाह से जुड़ा हुआ है ना, तो बाहर के शैतान को आप एक मिनट में समझ जाएंगे कि ये उसकी तरफ से आपको ख्याल आ रहा है, और ये कभी कभी होगा। लेकिन अगर ये आपकी तबीयत सानिया बन चुकी है, हर वक्त ही इसी चीज़ों में रहते हैं, तो फिर ये आपके अंदर का शैतान है। इसको आप इस तरह भी समझ सकते हैं कि रमज़ान में लोग सवाल पूछते हैं कि जब शैतान आज बंद है तो फिर भी गुनाह क्यों होते हैं, पूछते हैं ना, तो उसकी जवाब ये कि बाहर का शैतान बंद है लेकिन अंदर का तो हमारे अंदर है ना। तो जितना आप कुरान सुन्नत से करीब होंगे आप खुद पहचानेंगे। सूरत अल आराफ की आयत मेरे जहन में आ रही है इस वक्त, अल्लाह ताला कहता है कि तकवा वाले कौन है, ज़रा से वसवसों को छू भी जाता है ना तो उनको होश आ जाता है। फ़ाइज़ा हुम मुबसिरून, ये भी चंद दिन पहले मैंने कोट भी किया एक जगह पे आयत, कि वो होश में आ जाते हैं और वो समझ जाते हैं कि ये शैतान था। तो इसके लिए आपको अलर्ट रहना पड़ेगा। आप जिस चीज़ में माहिर होते जाते हैं आपको पता चल जाता है कि कहाँ कौन गलती पे है। लोगों की मिस्टेक्स किसको दिखती हैं? जो खुद अपनी गलतियों के लिए केयरफुल है। तो इसके लिए आपको मजीद अल्लाह ताला से कुर्ब की ज़रूरत है, और औज़ु बिल्लाह पढ़ने से फ़ायदा नहीं होता, वजह के औज़ु बिल्लाह पढ़ने से बाहर का शैतान जाता है। तो आप अंदर के शैतान से बचने के लिए क्या करेंगे? अल्लाहुम्मा इन्नी औज़ु बिका मिन शुरूरी अनफुसिना व मिन सय्याति आमालिना। अल्लाह के नबी सल्लम ये दुआएं बहुत सिखाते थे। तो नफ्स की शरारतों से अपने आप को बचाना भी है, और अल्लाह ताला से दुआ है कि वो हमें इन सारी चीज़ों को بہترین طریقے سے سمجھنے کی توفیق عطا فرمائے اور مایوسیوں سے بھی بچائے اور کچھ اور چیزوں میں رہے. اس میں آپ چاہیں تو آخری جو ایک چپٹر ہے خاتمہ کے نام پر ہے, اس کو خود پڑھ لیں تو بہتر ہے, کیونکہ میں پڑھاؤں گی تو پھر اس میں کم از کم 4-5 منٹ بلکہ اس سے زیادہ ہی لگ جائیں گے. لیکن اس میں بہت خوبصورت کوٹیشنز ہیں دوسرے لوگوں کی کہ جو انہوں نے اس موضوع کے اینڈ پر بتا دی کہ انسان کس طرح لے کر چلے. اگر آپ خود نہیں پڑھیں گے تو میں پڑھا دوں گی بعد میں, ٹھیک ہے؟ کوشش کر کے آئیے اور پھر ہم نہ ہوا تو اس کو پڑھ لیں گے. جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.